यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शासकीय सुधारका सम्बन्धमा शुक्रबारको मन्त्री परिषदले स्वीकृत गरेको 100 कार्यसूची सरकारद्वारा सार्वजनिक 2048 साल यता सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गरिने। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइदै बाढ़ीले अस्थायी सड़क समेत बगाएपछि बीपी राजमार्गमा गैरातीदेखि सवारी सञ्चालनमा रोक र इजरायल विरूद्धको युद्धमा हुथी समूहको प्रवेशले मध्य पूर्वको तनाव थप चुलिँदै लेबनानमा 3 पत्रकारको हत्या।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले शुक्रबारको मन्त्री परिषद बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गरेको छ। सरकारले समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापन योग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ। कार्यसूचीमा निर्वाचनमा सहभागी सबै राजनैतिक दलका घोषणा पत्र, वाचा पत्र र प्रतिबद्धता पत्रमा समावेश, कार्यान्वयन योग्य विषय संश्लेषण गरी राष्ट्रिय प्रतिबद्धता तयार गरिने पनि जनाइएको छ। नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयनका लागि प्रत्येक मन्त्रालयले 7 दिनभित्र प्रमुख 10 कार्य, 3 समय सीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्य सम्पादन सूचक सहितको कार्ययोजना तयार गरिनेछ। ती कार्यहरूको मासिक प्रगति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गर्ने तथा सोको नियमित अनुगमन, मूल्याङ्कन र सार्वजनिक रिपोर्टिङ सुनिश्चित गरिने उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्री परिषद बैठकले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो। उक्त सूची हिजो प्रधानमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको हो। राजनैतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायत विषयमा संविधान संशोधन सम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गरिने सूचीमा उल्लेख छ। मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न 15 दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ। समितिमा कानून, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधि समावेश गर्ने सरकारद्वारा हिजो सार्वजनिक शासकीय सुधार सम्बन्धी कार्यसूचीमा उल्लेख छ। समितिले पहिलो चरणमा 2062-63 हालसम्म अर्थात 2082-83 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक दलका पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलन, प्रमाणीकरण र छानबिन गर्ने उल्लेख छ। दोस्रो चरणमा विक्रम सम्बत 2048 सालदेखि 2061-62 अवधिमा सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिन गरिनेछ। सरकारले जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते भएको घटनाको सत्य तथ्य छानबिन गर्न 1 साताभित्र उच्च स्तरीय छानबिन समिति गठन गर्ने भएको छ। समितिलाई घटना सम्बन्धी सम्पूर्ण विवरण, संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समय सीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने सरकारको निर्णय छ। सिफारिशका आधारमा आवश्यक थप कार्यवाही प्रक्रिया अघि बढाउने सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा उल्लेख छ। त्यस्तै मन्त्रालयको संख्या घटाउने निर्णय सहित मौजूदा नेपाल सरकार कार्य विभाजन नियमावली संशोधन गरी संघीय मन्त्रालयको संख्या 17 कायम गर्ने, सार्वजनिक प्रशासनलाई पूर्णतः राजनैतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष तटस्थ र नागरिक प्रति उत्तरदायी बनाउने, विद्यमान भ्रष्टाचार ढिलासुस्ती तथा सेवाग्राही प्रति असहज व्यवहार जस्ता प्रवृत्तिको सुधार गर्दै कर्मचारी तन्त्रलाई उत्तरदायी सेवामुखी जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचार संहिताको अक्षरस कार्यान्वयन गर्ने, संघ प्रदेश तथा स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड 15 दिनभित्र तर्जुमा गरी स्वीकृत गर्ने, सुदूरपश्चिम मध्य तथा पूर्वी नेपालका पहाड़ी क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था तत्काल लागू गर्ने, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने, कक्षा 5 सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने, उनीहरूलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने खालको मूल्यांकन प्रणालीबारे विकल्प तयार गर्ने लगायतका कार्ययोजनामा उल्लेख गरिएको छ। गृहमन्त्री सुदन गुरूङले कानून कार्यान्वयनमा धरोसँग उभिन सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ। जावलाखेल स्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभएको हो। मन्त्री गुरूङले ललितपुरको सातो बाटो स्थित प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले राम शाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गर्नुभएको थियो। चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहलाई हिजो बधाई सन्देश पठाउनुहुँदै चिनिया प्रधानमन्त्रीले नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। काठमाडौँस्थित चिनिया राजदूतावासका अनुसार प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर बेल्ट एण्ड रोड इनिसिएटिभलाई अघि बढ़ाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताउनुभयो। यस्तै जापानका प्रधानमन्त्री ताकाइची सानाएले प्रधानमन्त्री शाहलाई चिठी लेखेर बधाई दिनुभएको छ। नेपालका लागि जापानी राजदूत मायादा तोरूले शीतल निवासमा प्रधानमन्त्री शाहलाई बधाई दिने क्रममा चिठी हस्तान्तरण गर्नुभएको हो। प्रधानमन्त्री सानायले चिठीमा नेपाल जापान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग सहकार्य गर्न चाहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्नुहुँदै उहाँहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शेहवाज शरीफबाट बेग्ला बेग्लै प्राप्त बधाई सन्देशका लागि सामाजिक सञ्जाल मार्फत कृतज्ञता ज्ञापन गर्नुहुँदै सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्नेह र शुभकामनाका लागि धन्यवाद दिनुहुँदै दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभएको छ। त्यसै गरी प्रधानमन्त्री शाहले पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीलाई दुई देशको मैत्री र छिमेकी भावना अनुरूप सम्बन्ध मजबूत बनाउनुका साथै द्विपक्षीय र क्षेत्रीय सहकार्यका लागि सँगै काम गर्न तत्पर रहेको बताउनु भएको छ। हिजो बिहानै पक्राउ गरिएका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज अदालतमा पेश गरिने भएको छ। गत भाद्र 23 र 24 गते भएको युवा पुस्ताको विद्रोहमा बल प्रयोग गर्दा भएको जनधनको क्षतिबारे अध्ययन गर्न गठित उच्च स्तरीय आयोगको सिफारिशको आधारमा प्रहरीले उहाँहरूलाई पक्राउ गरेको थियो। आज अदालतमा पेश गरेर अनुसन्धानका लागि म्याद मागिने प्रहरीले जनाएको छ। नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ। ललितपुर च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा हिजो बिहान बसेको सचिवालय बैठकले दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। बैठकले उहाँहरूलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दावी गरेको छ। साथै बैठकले जेएनजी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजकत्वमा उच्च स्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरेको छ। यसैबीच एमाले अध्यक्ष ओली पक्राउको विरोधमा देशैभर विरोध प्रदर्शन गरेको छ। एमालेका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाण्डुको विभिन्न ठाउँ तनावग्रस्त भएको थियो। प्रदर्शनमा उत्रिएका सातजनालाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ सम्बन्धी पछिल्लो घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले हिजो विज्ञप्ति जारी गर्दै गत भदौ 23 र 24 गतेको घटनाका सन्दर्भमा गत भदौ 25 गते नै कांग्रेसले उच्च स्तरीय आयोग मार्फत 23 गतेको दमन र 24 गतेको विध्वंसको छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गरेको स्मरण गराउनु भएको छ। यसै गरी भदौ 27 गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भदौ 23 र 24 गतेका घटनाको छानबिन गरी दोषी देखिएकालाई कार्यवाहीको दायरामा ल्याउन आग्रह गरेको कांग्रेसले जनाएको छ। चीनका परराष्ट्र मन्त्री वाङ ईले नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ। मन्त्री खनाललाई बधाई सन्देश पठाउँदै चिनिया परराष्ट्र मन्त्रीले दुवै पक्षबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न तथा विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित चीन नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पुर्याउन मन्त्री खनालसँग सहकार्य गर्न चीन तयार रहेको परराष्ट्र मन्त्रीले उल्लेख गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिलसेनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। हिजो मन्त्रालयका काम कार्यवाहीबारे जानकारी दिनुहुँदै वहाँले संचार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गर्नुभएको छ। संचार मन्त्री डाक्टर तिमिलसेनाले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजना सहित आउन उच्च पदस्थ अधिकारीलाई आग्रह गर्दै संचार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो। ताप्लेजुङ तराई जोड्ने तमोर करिडोर सड़कमा पर्ने पुलहरूको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका छन्। पुल नहुँदा खोलामा आउने आकस्मिक बाढ़ीका कारण सवारी साधनहरू बीच बाटोमै अलपत्र पर्ने गरेको स्थानीयले बताएका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
तमर कोरिडोर सड़कको धनकुटाको मूलगाडदेखि पाँच थरको गणेश चोकसम्म 110 किलोमिटर सड़क मध्ये 73 किलोमिटर कालोपत्रे भइसकेको छ। तर यस सड़कमा पर्ने आठवटा पुल निर्माण सम्पन्न हुन सकेका छैनन्। तमोर कोरिडोर सड़कमा निर्माणाधीन पुलमध्ये छरुवा खोलामा 75%, नावा खोलामा 50%, लखुवा र रगुवा खोलामा 27% तथा कम्बुवा खोलामा 25% प्रगति भएको छ। हेवा लारिप्पा र बगुवा खोलामा भने पुल निर्माण कार्य शुरू नै भएको छैन। पुल अभावमा खोला तर्दा सवारी सञ्चालन जोखिमपूर्ण बनेको छ, जसले मोटरसाइकल यात्रुलाई थप समस्यामा पारेको यात्रु अनुप निरौलाले बताउनुभयो।
समस्या कालोपत्रे भए तापनि बीचबीच अरू बाटाहरू पनि समस्याग्रस्तै छ। यात्रुको त पुरै नहरु न अहिले बाइक धर्ने चिप्लेर मैले लडेँ जुत्ता कहाँ पुग खलाल भगाए थाहा छैन खाली खुट्टा छु म के भन्नु।
बजेट अभाव र निर्माण कम्पनीको लापरवाहीका कारण निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ। छरुवा खोलाको पुल आगामी असार मसान्तसम्म, नावा लकुवा लारिप्पा र हेवा खोलाको पुल आगामी फागुन मसान्तसम्म तथा बगुवा कम्बुवा र रगुवा खोलाको पुल आगामी वैशाख 19 गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको पुल सेक्टर कार्यालय धरानका इन्जिनियर नवीन शाहले जानकारी दिनुभयो। बाढीले पटक पटक बगाउँदा र निर्माण कम्पनीको लापरवाहीले पुल निर्माणमा ढिलाइ भएको स्थानीय महेन्द्र नेउपानेले बताउनुभयो।
जति रफ्तारमा काम गर्नुपर्ने त्यो रफ्तारमा काम भएको छैन पहिले। दोस्रो कुरा चाहिँ जस्तो विगतमा यो अविरल वर्षाले यहाँ आधी जस्तो बनेको यो पुल चाहिँ सबै लगेर पुरा चाहिँ अब बारीले सबै बगाएर भत्काएर र पनि एउटा समस्या चाहिँ त्यसको।
तीनवटै सम्झौता 2078 फागुनमा भएको भए पनि हालसम्म पुल निर्माणको प्रगति नहुँदा तराईबाट तमोर करिडोर हुँदै ताप्लेजुङसम्म जाने यात्रु मर्कामा पर्ने गरेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्गमा अस्थायी सड़क समेत बगाएपछि रोशी क्षेत्रको सड़क अवरूद्ध भएको छ। उक्त खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सड़क अस्थायी रूपमा सञ्चालनमा ल्याउने भनिए पनि निरन्तरको वर्षाका कारण नसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो। उहाँका अनुसार रोशी खोलाको पानीको बहाव घट्यो भने आज बिहानदेखि उक्त क्षेत्र मा डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गर्न प्रयास गरिनेछ। कोशी प्रदेश सरकारले कृषिमा व्यवसायीकरणका लागि कृषि कर्जा ब्याज अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ। बैंक वित्तीय तथा सहकारी संस्था मार्फत किसानले लिएको कृषि कर्जाको ब्याज अनुदान दिनका लागि ल्याइएको कृषि कर्जा ब्याज अनुदान कार्यक्रमले कोशी प्रदेशमा कृषि उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश मार्फत सञ्चालनमा आएको यो कार्यक्रमले बैंक वित्तीय तथा सहकारीबाट लिएको कृषि कर्जाको ऋणको ब्याजमा 6-8% रकम मन्त्रालयले बिहोर्नेछ। कृषि कर्जा ब्याज अनुदान कार्यक्रमले धेरै किसानलाई प्रतिफल दिने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलको भनाइ छ।
प्रचलित कानून बमोजिम फर्म दर्ता गरेका किसानहरूले उद्यमीहरूले उहाँहरूको व्यवसाय विस्तारको लागि ब्याङ्क वित्तीय संस्थाबाट ऋण लिएर त्यसको चाहिँ सर्टेन निश्चित अवधिको ब्याज सरकारले तिर्दियो भने यो वास्तविक उद्यमीहरू आउने भएकोले गर्दाखेरि हामीले चाहिँ पहिलाको जस्तो अनुदान भन्दा यसले चाहिँ लगभग 7-8 गुणा बढी चाहिँ प्रतिफल दिन्छ।
कृषि ज्ञान केन्द्र तथा पशु सेवा केन्द्रबाट सिफारिश भएर छनौट भएका कृषक समूह तथा संस्थाले 7,00,000-50,00,000 र सहकारी मार्फत कृषि उपज मूल्य अभिवृद्धि गर्ने कृषक समूहलाई 3 करोड़सम्मको ऋणको ब्याजमा अनुदान दिने व्यवस्था गरिएको छ। 2 वर्ष अघि शुरू भएको यो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष मोरङ जिल्लामा 35 जना किसान कृषि कर्जाको ब्याज अनुदान कार्यक्रमका लागि छनौट भई तरकारी तथा फलफूल खेती गर्दै आएको र चालू आर्थिक वर्षमा अहिलेसम्म 11 जना किसान सिफारिश भएको कृषि ज्ञान केन्द्र मोरङका माटो विज्ञ महेश सापकोटाको भनाइ छ।
त्यसको लागि जो कोही कृषकले म चाहिँ ब्याज अनुदान कार्यक्रमको चाहिँ यो कृषि कर्जा लिन चाहन्छु भनेर आउनुहुन्छ भने चाहिँ उहाँहरूले आवेदन दिन सक्नुहुन्छ। त्यसपछि चाहिँ हाम्रो पहिलो चरणको अनुगमन हुन्छ। त्यो अनुगमनबाट ठिक छ उहाँलाई कर्जा दिँदा उपयुक्त हुन्छ भन्ने भइसकेपछि चाहिँ हामी यहाँबाट चाहिँ ब्याङ्कलाई चाहिँ हामीले चाहिँ सिफारिसको एउटा हाम्रो फर्मेट छ त्यो फर्मेट चाहिँ उपलब्ध गराउँछौँ उहाँहरू।
तरकारी च्याउ फलफूल खेतीसँगै मौरी पालन र पशुपालन व्यवसाय सञ्चालन गर्ने किसानलाई ब्याज अनुदानका लागि सिफारिस गरिएको छ। कार्यक्रम अन्तर्गत विराटनगर 7 स्थित ईश्वर साना किसान सहकारी संस्थामा आबद्ध 31 जना किसानले वित्तीय संघ संस्था मार्फत ऋण लिएर तरकारी खेती गर्दै आइरहेका छन्। प्रत्येक किसानले 5-7 लाखसम्म ऋण लिएर कृषि व्यवसाय सञ्चालन गर्दै आएको र प्रदेश सरकारको यो कार्यक्रमले किसानको जीवन स्तरमा सुधार ल्याउने संस्थाका अध्यक्ष बलबहादुर घिमिरेको भनाइ छ।
कृषकलाई चाहिँ अब म पनि यो उद्यम गरौँ भनेर यो कृषि पेसातिर आकर्षित गर्छ भन्ने चाहिँ लागेको छ र भइ पनि रहनु भएको छ। दिन प्रतिदिन यो तरकारी कृषकहरू चाहिँ बढ़िरहेको अवस्था छ।
कृषिको व्यवसायीकरण, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषि उपज मूल्यको अभिवृद्धिका लागि कार्यक्रमले जोड दिएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायल विरूद्धको युद्धमा हुथी समूहको प्रवेश भएपछि मध्य पूर्वमा जारी युद्धले थप जटिल रूप लिएको छ। यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलतर्फ मिसाइल प्रहार गरेका छन्। युद्ध शुरू भए यता हुथी समूहको यो पहिलो प्रत्यक्ष आक्रमण हो। हुथी यमनको सशस्त्र विद्रोही संगठन हो जसले इरानको समर्थन पाएको मानिन्छ। उनीहरूले यसअघि लाल सागर क्षेत्रमा जहाजहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय व्यापारिक मार्गमा अवरोध पुर्याएका थिए। उता लेबनानमा इजरायली हवाई आक्रमणमा 3 पत्रकारको मृत्यु भएको छ। तीमध्ये एकजना हिजबुल्लाह सम्बद्ध अल मनार टेलिभिजनका पत्रकार रहेको बताइएको छ। यसैबीच इरानले अमेरिका र इजरायलमाथि मिनाफ क्षेत्रमा रहेको एक स्वास्थ्य क्लिनिकमा आक्रमण गरेको आरोप लगाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पोखरा महानगरपालिकाले स्थानीय किसानहरूले उत्पादन गरेका विभिन्न 36 कृषि उपजहरूको न्यूनतम समर्थन मूल्य तोकेको छ। पोखरा महानगरपालिकाले आयात प्रतिस्थापन र कृषिमा आत्मनिर्भरताका लागि ठूलो लगानी सहित विभिन्न योजना समेत अघि सारेको छ। पोखरा अहिले सयपत्री फूल, खसी बोका, दूध, अण्डा र तरकारी उत्पादनमा सफल भएको र आयातलाई उल्लेख्य रूपमा घटाउन सफल भएको महानगरले जनाएको छ। महानगरले किसानलाई प्रोत्साहन गर्न 36 विभिन्न कृषि उपजहरूमा न्यूनतम समर्थन मूल्य तोकेकोले किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएको महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। किसानलाई आधुनिक प्रविधिसँग जोड्न ट्र्याक्टर वितरण गर्ने, उन्नत बिउमा अनुदान दिने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको मेयर आचार्यले उल्लेख गर्नुभयो। नेपालबाट प्रत्येक वर्ष 3 करोड़ जोर जुत्ता विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ। नेपाली जुत्ता उद्योगसँग वार्षिक 16 करोड़ जोर जुत्ता उत्पादन क्षमता रहेको छ। नेपालबाट वार्षिक रूपमा 3 करोड़ जोर जुत्ता निर्यात हुँदै आएको र आन्तरिक उपभोगको 70% अंश नेपाली जुत्ताले ओगटेको जुत्ता उत्पादक संघले जनाएको छ। संघका महासचिव निर्मल भट्टराईले एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर हुँदै गएको उल्लेख गर्नुभएको छ। मुलुकको आर्थिक विकास, रोजगारी सृजना, निर्यात लगायत क्षेत्रमा जुत्ता उत्पादक संघले महत्वपूर्ण भूमिका खेलेको भट्टराईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। लामो समयदेखि बन्द रहेको हेटौडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन शुरू गरेको छ। गत भदौ 24 गतेदेखि बन्द रहेको हेटौडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन शुरू गरेको उद्योगका सूचना अधिकारी हरिराम आचार्यले जानकारी दिनुभयो। क्लिंकर उत्पादन गर्ने र प्याकिङको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाउने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो। नियमित उत्पादन हुँदा दैनिक 7-800 क्विन्टल क्षमता भए पनि हाल 600 क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य अनुसार काम भइरहेको हेटौडा सिमेन्ट उद्योगले जनाएको छ। चैत 9 गतेदेखि पूर्वी नेपालका प्रमुख शहरहरूलाई लक्षित गरी सञ्चालित जंगोई पोखरा पर्यटन प्रवर्धन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आन्तरिक पर्यटन प्रवर्धनको मुख्य उद्देश्यका साथ विगत 25 वर्षदेखि वर्षेनी देशका प्रमुख शहरहरूमा जाउँदै पोखरा अभियान सञ्चालन गरिरहेको होटल संघ पोखराले यस पटक पूर्वी नेपालका वीरगंज, हेटौडा, विराटनगर र इलाममा पर्यटक प्रवर्धन कार्यक्रम सम्पन्न गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायसँग पर्यटकीय साझेदारी, छलफल, अन्तर्क्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिएको र आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेज समेत सार्वजनिक गरिएको संघले जनाएको छ। यस वर्ष चैत 29 गतेदेखि वैशाख 1 गतेसम्म फेवातालको किनार लेक साइडमा सञ्चालन हुने जानकारी गराउँदै पूर्वी नेपालका स्थानीयहरूलाई पोखरा आउनका लागि निम्तो समेत दिएको संघका सचिव पार्वता पाण्डेले जानकारी दिनुभयो। वीरगंज भन्सार कार्यालय हुँदै करिब 1.5 महिनाको अवधिमा 2136 एलपीजी ग्यासका बुलेटहरू नेपाल भित्रिएका छन्। पछिल्लो समय मध्य पूर्वका देशमा देखिएको संकटसँगै नेपाल सहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ। यसबीच वीरगंज नाका हुँदै फागुनमा मात्रै 1560 एलपी ग्यास का बुलेट नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ। गत माघमा 1403 एलपी ग्यास का बुलेट नेपाल भित्रिएका थिए। त्यस नाका हुँदै 20 अर्ब 85 करोड़ मूल्य पर्ने 20,28,20,932 किलो एलपी ग्यास आयात भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
दशौं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरूष भलिबल लीग वैशाखमा हुने भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर हलमा वैशाख 10 देखि 19 गतेसम्म हुने लीगमा पुरूषमा 8 र महिलामा 6 सहित 14 टोलीको सहभागिता रहने आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो। प्रतियोगितामा विजेताले 10 लाख रूपियाँ पुरस्कार पाउनेछ। यस्तै उपविजेतालाई 5 लाख र तेस्रो हुने टोलीलाई 2,50,000 रूपियाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ। विधागततर्फ सर्वोत्कृष्ट खेलाड़ीलाई 60,000 र अन्य उत्कृष्टलाई जनै 30,000 रूपियाँ प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न 1,15,00,000 रूपियाँ खर्च हुने पनि संघले जानकारी दिएको छ। कोहलपुर गोल्ड कपको चौथो संस्करण आगामी वैशाख 19 देखि 26 गतेसम्म हुने भएको छ। कोहलपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका संयोजक कर्ण बहादुर बस्नेतले 2083 साल वैशाखमा चौथो कोहलपुर गोल्ड कप सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार यस संस्करणमा ए डिभिजनका 3 वटा क्लब, विदेशी 2 वटा क्लब, मफसलका 2 वटा क्लब र एउटा आयोजक टीम सहित 8 टीमको सहभागिता रहने बताउनुभयो। प्रतियोगिताको विजेताले 8 लाख तथा उपविजेताले 4 लाख रूपियाँको नगद पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो। मिलन राई र सुनसरी रोकायले बुढानीलकण्ठ शिवपुरी खुला ट्रेल रेसको उपाधि जितेका छन्। शनिबार भएको 15 किलोमिटर दूरीको दौड़मा मिलन पुरूष तथा सुनसरी महिलातर्फ पहिलो भए। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर 3 आयोजना गरेको दौड़मा मिलनले 1:35:46 दौड़ पूरा गरे। महिलामा सुनसरीले निर्धारित दूरी 1:58 पूरा गरिन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ। देशका पहाड़ी र हिमाली भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 11.9 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 देखि 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:59 भयो भने सूर्यास्त भरे साँझ 6:20 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शासकीय सुधारका सम्बन्धमा शुक्रबारको मन्त्री परिषदले स्वीकृत गरेको 100 कार्यसूची सरकारद्वारा सार्वजनिक 2048 साल यता सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गरिने, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइदै, बाढ़ीले अस्थायी सड़क समेत बगाएपछि बीपी राजमार्गमा गैरातीदेखि सवारी सञ्चालनमा रोक, र इजरायल विरूद्धको युद्धमा हुथी समूहको प्रवेशले मध्यपूर्वको तनाव थप चुलिँदै लेबनानमा 3 पत्रकारको हत्या। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।